السلام عليكم ورحمة الله وبركاته. نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، قابل احترام برادران اسلام اور قابل احترام خواتین اسلام، مدرسے کے اس سالانہ جلسے کے موقع پر اور اس مبارک و مسعود موقع پر کہ جبکہ اللہ تبارک و تعالیٰ نے اپنے کرم سے مسجد کی عطا فرمانے کے بعد پھر ایک اسکول کا نظم بھی فرما دیا اور اس کی عمارت بھی میسر فرما دی، جتنی بھی مسرت اور خوشی کا اظہار کیا جائے کم ہے. اور یہ اللہ تبارک و تعالیٰ کا کرم ہوتا ہے، جب اللہ کسی پر مہربان ہوتا ہے تو اس کے لیے دین اور دین کے متعلقات کو آسان فرماتا ہے، وسائل دین کو میسر فرماتا ہے، جس سے دین زندگیوں میں آتا ہے وہ چیزیں دی جاتی ہیں. کسی قوم کو ترقی دینی ہوتی ہے تو اس کے بھی اسباب اس دنیا میں اللہ نے بنائے ہیں، اور کسی قوم کو نیچے اتارنا ہوتا ہے، زوال دینی ہوتی ہے تو اس کے بھی اسباب اللہ تبارک و تعالیٰ نے بنائے ہیں. یہ دنیا سبب اور مسبب کے رشتے کے ساتھ میں جڑی ہوئی ہے، یہ دنیا دار الاسباب ہے. اسی لیے دیکھو، ایک وقت ایسا بھی تھا کہ اپنے پاس مسجد نہیں تھی، پھر مسجد کیسی خستہ حالت میں ہمیں ملی تھی، پھر اللہ پاک نے کتنا عالیشان نظم فرما دیا اور بہترین مسجد میسر ہو گئی، اطراف میں مسلمان جوق در جوق آنا شروع ہو گئے، اور ماشاءاللہ واکنگ ڈسٹنس پر اب اتنے مسلمان یہاں رہتے ہیں کہ اگر وہ سب آ جائے تو مسجد بس نہیں ہوتی. پھر اللہ نے اپنا کرم فرمایا کہ تعلیم کے لیے بہتر نظم و نسق کرنے کے لیے عمارت میسر فرما دی. یہ اللہ کا بڑا کرم ہے، اور مسلمانوں کو یہ چیز سمجھنے کی ضرورت ہے. کیا سمجھنا ہے؟ یہ سمجھنا ہے کہ مسجد بننے سے زیادہ اہم مدرسہ بننا ہے، اس سے زیادہ فضیلت ہے، اس سے زیادہ اہمیت ہے، اس سے زیادہ ضرورت ہے. مسجد بنانا فرض ہے امت مسلمہ پر، لیکن امت کی تعلیم و تربیت کا نظم کرنا یہ اور اس سے بھی زیادہ فرض ہے. حضور پاک صلی اللہ علیہ وسلم جب ہجرت کے لیے تشریف لے جانے لگے مدینہ منورہ، تو مسجد تو آپ نے جب بنائی جب آپ ہجرت کے لیے گئے وہاں پہ، ہجرت کر کے چلے گئے وہاں پہ، لیکن مدرسہ آپ نے اس سے پہلے بنایا ہے. حضرت سعید کو حضور پاک صلی اللہ علیہ وسلم نے بھیج دیا تھا ہجرت سے پہلے بچوں کی تعلیم و تربیت کے لیے، قرآن پاک پڑھانے کے لیے، بڑوں کو قرآن پاک پڑھانے کے لیے، بچوں کو قرآن پاک پڑھانے کے لیے. مسلمان اس بات کو لے نہیں رہا، آپ لوگ بھی لے رہے لیکن جیسے لینا چاہیے ویسے نہیں لے رہے ابھی، اور بہت قابل مبارک ہیں آپ لوگوں نے بہت حد تک لے لیا، لیکن آپ یہ سمجھیں کہ کام ہو گیا یا نہیں. کام ہوا نہیں، کام تو شروع ہوا ہے، کام تو کرنا ہے آپ کو، اور کام کرنے کے لیے اتنا گروپ بس ہے. اگر سچے دل سے، صحیح جذبے کے ساتھ، خلوص کے ساتھ، قربانی کے ساتھ، للہیت کے ساتھ اگر کرنا چاہے نا تو بڑا کام ہو سکتا ہے. اتنا گروپ بہت زیادہ ہے، اس میں سے تو بہت سے بچ جائیں گے، اٹھا کے رکھو یار اس پیر میں، یہ بعد میں خرچہ کریں گے. ایسی ایسی صلاحیت والے لوگ ہیں ماشاءاللہ، آپ لوگوں میں اللہ نے بڑی کیپیسٹی دی ہے. مجھے کسی نے بتایا تھا انڈیا میں، یہ گجراتی جو فیملی ہے ان کے بابا دادا جو ہیں، پردادا اوپر، یہ پیران پیر سیدنا عبد القادر جیلانی رحمتہ اللہ علیہ کے ہاتھ پہ مسلمان ہوئے سے لوگ ہیں، اور انہوں نے وہ تمہارے بابا بھی بہت جیسے آپ ہوشیار تھے، تمہارا باپ بھی ہوشیار تھا ہوگا. وہ اس نے ایک عجیب و غریب کنڈیشن رکھی تھی حضرت کے سامنے، فرمایا کہ ہم مسلمان ہوتے ہیں لیکن اس شرط پر کہ دنیا بھی ہمارے پاس رہنا چاہیے. تو انہوں نے دعا دی تھی کہ ٹھیک ہے تسلی رکھو، اللہ تبارک و تعالیٰ دنیا بھی تمہیں دے گا اور دین بھی تمہیں دے گا. اس کی برکت ہے کہ جہاں گجراتی کمیونٹی ہوتی ہے ماشاءاللہ، ان میں دین کا رجحان بھی نسبتاً زیادہ ہوتا ہے، اور ساتھ ہی ساتھ بزنس مائنڈیڈ ہوتے ہیں، کاروبار کرنا ہوتا ہے ان کو، اور بزنس میں اللہ نے برکت رکھی ہے، نوکری میں نہیں ہے برکت اتنی، تو غلامی میں کیا برکت ہوگی؟ غلامی تو بے برکتی کا نام ہے. کاروبار میں برکت ہوتی ہے، بزنس میں برکت ہوتی ہے. اور اللہ تبارک و تعالیٰ نے اسلام کی بنیاد بھی بزنس پہ رکھی ہے. حلدلکم علی تجارت تنجیکم من عذاب علیم، ہے نا. اسلام کے سارے کام بزنس ہیں. آخرت کا بزنس ہے یہ، جنت کا بزنس ہے یہ، اللہ کے ساتھ بزنس ہے یہ. تو اس لیے جو سمجھنا ہے میرے دوستوں، وہ مجھے آپ کو وہ یہ ہے کہ ہم کس ملک میں ہیں، کن حالات میں ہیں، کس وقت میں ہیں. ہم کس وقت میں ہیں، ہمارا جو ٹائم گزر رہا ہے وہ کون سا والا ہے، کیسا والا ہے. قیامت کے قریب والا ٹائم ہے، دجال کے قریب والا ٹائم ہے، فتنوں والا ٹائم ہے، زمانِ نبوت سے دوری والا ٹائم ہے. ہمیں کیسے وقت میں بورن ہوئے، پیدا ہوئے، بڑے، کہ جو جس وقت جس موقع پر حضور پاک صلی اللہ علیہ وسلم نے فتنوں کی خبر دی، اور ایسے فتنے کی جو اندھیری رات کی ٹکڑیوں کی طرح سے ہوں گے، اور ایسے فتنے جو تسبیح کے دانوں کی طرح سے ہوں گے، اور ایسے فتنے جو چٹائی کی پتیوں کی طرح سے ایک دوسرے میں مرج ہوں گے. اور آپ صلی اللہ علیہ وسلم نے یہ پیشن گوئی اس لیے فرمائی کہ مسلمان اپنی طاقت کی بقدر ان کو دفاع کرے گا، دور کرے گا. اس ذمہ داری کے لیے وہ بات بتائی جاتی ہے کہ تمہارے ہوتے ہوئے یہ آئے تو اس کا علاج کرنا، اس کا ڈیفینس کرنا، اس کو دور کرنا. جتنا تم دور کرو گے قیامت بھی اتنی پیچھے ہو جائے گی. قیامت کو پیچھے دھکیلنا کوئی آسان کام تھوڑی ہے. جہنم کو پیچھے دھکیلنا کوئی آسان کام ہے. لیکن مسلمان کے پاس اللہ نے یہ پاور دیا ہے کہ اگر وہ صحیح کوشش کرے، اللہ پاک اس کی کوشش کو قبول فرما کر اس کو پیچھے دھکیل دیں گے. ہم ایک ایسے وقت میں میرے دوستوں ہیں، اور ایسی جگہ پر ہیں، ایسی جگہ پر ہیں جو اسلام سے آشنا نہیں ہے، جہاں قال اللہ قال رسول کبھی گونجا نہیں ہے، جہاں اللہ اکبر کی صدائیں کبھی پچھلی صدیوں میں آئی نہیں ہیں، جہاں اسلام کا نور چمکا نہیں ہے. ایک ایسی جگہ پر میں اور آپ ہیں. آئی انسانیت یہاں پر تو شرک کو لے کر آئی، بت پرستی کو لے کر آئی، اللہ کے بیٹے ہونے کے تصور کو لے کر آئی، جو اللہ کے نزدیک سب سے بڑی گالی ہے. سب سے بڑی گالی پورے ورلڈ میں اللہ کے نزدیک اللہ کا کسی کو بیٹا بولنا ہے، جو قرآن پاک میں حدیث شریف میں سب سے بڑی گالی ہے. انسان کے لیے یہ کمال ہے کہ اس کو بیٹا ہو، اللہ کے لیے یہ عیب ہے کہ اس کو بیٹا ہو. کیونکہ بیٹا ہوتا ہے باپ مرنے کے بعد کاروبار سنبھالنے کے لیے. بیٹا تو مرنے کے بعد کاروبار سنبھالنے کے لیے ہوتا ہے، نسل چلنے کے لیے ہوتا ہے. تو اللہ تبارک وتعالیٰ کے ختم ہو جانے کا کانسیپٹ اس میں آٹومیٹک پایا جاتا ہے. بیٹا ہوتا ہے احتیاج کی وجہ سے، کہ آدمی کو ضرورت پڑتی ہے عورت کی، پھر اس سے اولاد ہوتی ہے. اللہ تبارک وتعالیٰ محتاج و فقیر ہے. بیٹا ہوتا ہے آدمی کا جز، آدمی کا پارٹ ہوتا ہے وہ. اس کا مطلب یہ ہوا کہ اللہ میں بھی ٹوٹنے پھوٹنے کی چیزیں، ان کے بھی پارٹس بن سکتے ہیں. ایک خرابی نہیں ہے، پچاسوں ہزاروں خرابیاں ہیں اس میں. اللہ پاک کو حیوانیت کی طرف لے آیا جاتا ہے. نعوذ باللہ من ذلک، تعالی اللہ عن ذلک علوا کبیرا. اس لیے بہت بڑی گالی ہے. تو جس ملک میں ہم ہیں، اس ملک کو اسلام کے نور سے منور ہونے کا پوری طرح موقع نہیں ملا ہے کبھی. کبھی یہاں کی سرزمین اسلامی اعتبار سے جانی پہچانی نہیں گئی. ہم سے پہلے بھی یہ مسلمان آئے یہاں پہ، بالکل شروع میں آئے ہوں گے، انہوں نے کام کیا ہوگا، لیکن پھر اس کے بعد ایک دور ایسا آیا کہ جہاں پہ کچھ بھی نہیں تھا. اب یہ 70s کے بعد سے جو مسلمان آنا شروع ہوئے، 60s میں تھوڑے آئے، تھوڑا شدھ بدھ انہوں نے کیا، پھر 70s میں جو لوگ آئے، جب سے تھوڑا سا یہ آپ کو کچھ نظر آ رہی ہے حرکت اور چہل اور پہل اور بیداری اور صحوہ. تو اس ملک میں اسلام کو اسٹیبلش کرنا ہے، مسلمانوں کو اسٹیبلش کرنا ہے. جو مسلمان مائگریٹ ہو کے آ رہا ہے، اس کے اسلام کو بچانا ہے. ساری دنیا میں پبلسٹی ہے کہ اسلام امریکہ میں پھیل رہا ہے، پھیل رہا ہے. اور وہ بے وقوف بنا رہے ہیں، ہم بے وقوف بن رہے ہیں. اسلام میں آنے والوں کو تو آپ نے گنا، اسلام سے نکلنے والوں کو بھی گنا آپ نے، کہ جب اس ملک میں لوگ آتے ہیں تو کتنے اسلام سے نکل جاتے ہیں. 15-20 سال پہلے جب ہم آئے تھے، ہم نے پوچھا یہاں مسلمان کتنے رہتے ہیں شکاگو میں، تو انہوں نے کہا کہ 5 لاکھ رہتے. 15-20 سال میں 1-2 لاکھ تو بڑھ گئے ہوں گے نا. 6-7 لاکھ مسلمان آپ پکڑ کے بتا سکتے ہیں شکاگو میں میرے کو. کتنے لاکھ کو ایک ایک سٹی میں مس ہو جا رہے ہیں. آتے ہیں مسلمان ہونے کی حیثیت سے، لیکن رہتے نہیں پھر وہ مسلمان. پورے عید میں، بقرعید میں، نمازوں میں، جمعہ میں، کسی تقریب میں، سب کے پورے کاؤنٹ کر لیجئے آپ، کتنے آپ پکڑ سکو. سب کو یہ یاد آ رہا کہ مسلمان لوگ ہو رہے ہیں، لیکن کسی کو یہ یاد نہیں آ رہا کہ مسلمان جا رہے ہیں اسلام سے. ارتداد کا سیلاب ہے جو امڑا ہوا ہے، طوفان ہے جو بہ رہا ہے، مائگریٹ ہو کے آتے ہیں 25-25 ہزار، 50-50 ہزار، 1-1 لاکھ، 1.5-1.5 لاکھ آدمی ایک ایک ملک سے مائگریٹ ہو کے آتے ہیں، مسلمان آتے ہیں، وہ تھوڑے دنوں کے بعد میں ان کے سینوں میں صلیب کا نشان نظر آنے لگتا ہے، تھوڑے دنوں کے بعد میں ان کا نام داؤد سے ڈیوڈ ہو جاتا ہے، تھوڑے دنوں کے بعد میں وہ کسی مسلمان سے ملنے سلام کرنے میں ہچکچانے لگتے ہیں اور اپنا الگ کر لیتے ہیں. وہ چاہتے نہیں ہیں کہ وہ ایسی کمیونٹی میں رہیں جہاں ان کو ایز اے مسلم جانا پہچانا جائے، وہ دور چلے جاتے ہیں، اپنی شناخت ختم کر دیتے ہیں، اور ان کی اولاد کو تو کوئی جان بھی نہیں سکتا کہ یہ مسلمان کا بچہ ہے. یہ کیا ہو رہا ہے میرے بھائی؟ اس لیے مسلمان، آنے والے مسلمانوں کو محفوظ کرنا، ہماری نسلوں کو محفوظ کرنا اور ہمارے اپنے ایمان و اسلام کی حفاظت کا انتظام کرنا ہم پر بہت ضروری ہے، ورنہ اللہ تبارک و تعالیٰ ہمیں معاف نہیں کرے گا. اس لیے اپنے کھانے پینے کے چکر میں نہیں رہنا ہے زیادہ، اپنے کمانے کے چکر میں نہیں رہنا ہے زیادہ. حضور پاک صلی اللہ علیہ وسلم نے اس دنیا سے بے رغبتی پیدا کی مسلمان کے اندر. مسلمان زاہد عن الدنیا ہوتا ہے، یعنی دنیا میں رہتا ہے، دنیا سے استفادہ کرتا ہے، لیکن دنیا کے اندر اپنا دل نہیں بساتا ہے. حضرت پیران پیر سیدنا عبد القادر جیلانی رحمۃ اللہ علیہ نے فرمایا کہ دنیا انسان کے لیے سمندر کا پانی ہے اور آپ کا مذہب کشتی ہے، آپ اس میں بیٹھیں تو اس پانی کے اوپر سفر کرتے ہوئے جائیں اور اپنے مذہب کی پوری حفاظت کریں تو آپ کا سفر طے ہو جائے گا. لیکن اگر آپ نے پانی کو اپنے کشتی کے اندر آنے دے دیا، وہی کشتی جو آپ کو نجات کا باعث بنی ہوئی تھی، ایک ساحل سے دوسرے ساحل پر، ایک کنٹری سے دوسرے کنٹری تک، ایک شہر سے دوسرے شہر تک پہنچانے کا کام کر رہی تھی، پھر وہی کشتی آپ کو کیا کر دے گی؟ ڈبو دے گی. جیسے پانی اندر آیا تو ڈبو دے گی. ہمارا دل بھی ایسی چیز ہے، ہمارا دل کشتی ہے، اس کے اندر نہیں آنا ہے. تو ہم کو دنیا میں رہنا ہے، دنیا سے متمتع ہونا ہے، فائدہ اٹھا لینا ہے، کہ دل نہیں لگانا ہے، اس میں ٹائم نہیں پھنسانا ہے. سب سے زیادہ ضائع عمر اس آدمی کی ہوتی ہے جو آدمی پیسہ کمانے میں ٹائم لگاتا ہے. کیسی الٹی بات بول رہا ہوں میں آپ کو؟ اس بات ہے کہ ہم تو یہاں یہی پڑھتے آ رہے ہیں کہ ٹائم از منی، مگر ہمارے نبی صلی اللہ علیہ وسلم نے جو بات فرمائی وہ صحیح ہے. ہماری بات صحیح نہیں ہے، ہماری سمجھ صحیح نہیں ہے، دنیا کا علم صحیح نہیں ہے. ہمارے اور آپ کے آقا تاجدار مدینہ سرکار دو عالم حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے جو فرمایا وہ صحیح ہے. فرمایا ولا یجمع من لا عقل له، مال جمع کرنے کا کام وہ کرتا ہے جس کے پاس دماغ نہیں، عقل نہیں ہے اس کے پاس، ورنہ تو یہ عمل جمع کرنے کی جگہ ہے. وقت آدمی کو عمل کے لیے دیا گیا ہے، مال کے لیے نہیں دیا گیا ہے. مال بھی اللہ دے دے تو اس سے عمل ہی بنانا ہے. جیسے جاد میں آدمی کے پاس باڈی ہے، جان ہے، عمل بنانے کے لیے، اگر خدا مال دے دے تو عمل ہی بنانا ہے. اس لیے جو لوگ اس میں خوش ہیں کہ ہم مال بنا رہے ہیں، مال بنا رہے ہیں، مال بنا رہے ہیں اور اپنی زندگی اس میں ختم کر دے رہے ہیں، اس سے زیادہ پاگل کوئی آدمی نہیں. اور یہ حدیث شریف کے الفاظ ہے، اس کا مفہوم ہے. یہ اپنی طرف سے میں بولا تو آپ آرگیومنٹ کر کے لڑنے کو آ سکتے ہیں، لیکن میں حضور کا نام لوں گا تو آپ کہاں سے لڑ پاؤ گے بھائی؟ ایک آدمی دوسرے آدمی سے پوچھا تو کہاں کا ہے، اس نے کہا کہ اس نے غالباً پنجاب ونجاب کا ذکر کر دیا کہ میں پنجاب کا ہوں. اور اس نے وہ پنجابیوں کو گالی دینی شروع کی، پنجابی ایسے ہوتے ہیں، پنجابی ایسے ہوتے ہیں. وہ اس نے ان کو برا بھلا کہا جس کی کوئی حد نہیں. اس کو بہت غصہ آیا، اس نے اس سے پہلے والے سے پوچھا تو کہاں کا ہے، تو اس نے کہا میں مکے کا ہوں. بول کیا بولنا ہے؟ تو اس نے کہا تو مکے سے ایک بارش باہر آ جا، پھر بتاتا ہوں تیرے کو. اس لیے اگر میں یہ بولوں کہ بھائی ہم اپنی طرف سے کوئی بات بولیں قابل اعتراض ہو سکتی ہے، لیکن ہمارے نبی پاک صلی اللہ علیہ وسلم نے کوئی بات فرمائیے، وہ تو اللہ کا علم ہے، وہ تو وحی ہے. وما ينطق عن الهوى ان هو الا وحی یوحى، اس ملک میں جو کرنے کا کام ہے میرے دوستو وہ یہ ہے کہ آنے والی نسلوں کی حفاظت کے واسطے آپ کے پاس بہترین ادارے ہونا چاہیے، بڑے بڑے جامعات ہونا چاہیے، اسلامک یونیورسٹیز ہونا چاہیے، حفاظ کا، علماء کا، مفتیوں کا، دعات کا نظم ہونا چاہیے، ایسا ہیوج پروڈکشن ہونا چاہیے اس کا، اتنے زیادہ تعداد میں آپ بنائیں کہ ہزار دس ہزار اگر آپ عالم بنائیں گے نا، پھر ایک آدھ عالم ایسا پیدا ہوگا جو پورے ملک کے اندر رنگ بھر دے گا، پورے مسلمانوں کا قرضہ چکا دے گا. کوئی بڑی پرسنالٹی جو آتی ہے نا وہ ایسی نہیں آتی، اس کے واسطے بہت لمبا چوڑا پروڈکشن چاہیے ہوتا ہے، پھر اس میں سے چھن کے کوئی ہیرا نکلتا ہے جو سارے ملک کی قسمت بدلتا ہے، جو سارے مسلمانوں کی قسمت بدلتا ہے، جو مجدد کہلاتا ہے. ایسے آدمی پیدا ہوں گے مگر کرنے پر ہوں گے. اگر ہم کریں گے تو اللہ تبارک و تعالیٰ ذریعہ بنا کر فیصلے فرمائیں گے. پورے امریکہ میں پھرنا ہوتا ہے، ابھی میں چلے سے آیا ہوں کیلیفورنیا کے، پورے امریکہ میں کہیں پھر کیا، کہیں پہ بھوکے بڑا مدرسہ نہیں، چھوٹے چھوٹے پدے ہیں، ایک دم چھوٹے چھوٹے بچے ہیں، بیبیز ہیں، مدرسوں کے بیبیز ہیں، کوئی بڑا مدرسہ نہیں کہیں. اب اپنے شکاگو میں بھی کوئی بڑا مدرسہ نہیں ہے، اب اس کو بڑا مدرسہ تھوڑی بولیں گے، شریعہ بورڈ کو بڑا مدرسہ تھوڑی بولیں گے، وہ جو دوسرے مدرسے ہیں ان کو بڑا مدرسہ، 20-25 بچے جہاں پڑھتے ہیں اس کو بڑا مدرسہ بولتے ہیں. ابھی غلام محمد وستانوی صاحب آئے ہوئے تھے ہمارے پاس حیدرآباد کو، میں نے پوچھا تمہارے پاس مدرسے میں کتنے بچے ہیں، کہنے لگے 12,000. 12,000 بچے بورڈنگ میں کھانے والے ہیں ان کے پاس، اس کو بولتے بڑا مدرسہ. حافظ پیدا ہوتے 1, 2, 3, 4 حافظ نہیں پیدا ہوتے، سینکڑوں میں عالم، سینکڑوں میں ہر سال. اور حافظ ہونا، عالم ہونا کیا چیزیں سمجھ رہے ہیں آپ؟ یہ اللہ کے علم کو زندہ رکھنا ہے، ریولیوشن وحی کا جو علم ہے، جو کہ اصل علم کی تعریف میں آتا ہے، اس کو زندہ رکھنا ہے. اصل علم وہی ہے جو آسمان سے آیا ہوا ہے، اصل علم وہی ہے جو اللہ کے نبی صلی اللہ علیہ وسلم پر اللہ نے اتارا ہے، اصل علم وہی ہے جو اللہ کے نبی صلی اللہ علیہ وسلم سے ان کی امت کی طرف منتقل ہوا ہے، اصل علم حضور پاک صلی اللہ علیہ وسلم کی وراثت ہے. آپ کی امت آپ کی وارث ہے، آپ نے وراثت میں کیا چیز چھوڑی ہے؟ وہ علم اصل ہے، اس کی حفاظت کرنا ہے، مدرسے اس کا کام کرتے ہیں. سمجھ رہے ہیں آپ میں بول رہا ہوں کہ مسجد سے زیادہ اہم ہے تو یہ بیوقوف ہے، شاید نہیں بیوقوف نہیں، پہلے زمانے میں مسجد کے اندر ہی مدرسے کا بھی کام ہوتا تھا، اس لیے مدرسوں کے بات آپ کو زیادہ ملے گی نہیں کتابوں کے اندر. مگر جب سے ان کا سیٹ اپ الگ ہو گیا، ان کا انتظام الگ ہو گیا، وہ ایک مستقل کام ہو گیا، وہ ایک مستقل فن بن گیا، اس کے اوپر ورک ہونے لگا باضابطہ، تو ظاہر ہے کہ اس کو پھر الگ کرنا پڑا. مگر میرے دوستو یہ جو آپ نے کیا نا، بہت اچھا کیا کہ آپ نے اس کے ساتھ ایک عمارت بھی لے لی، چرچ بھی لے لیا. چرچ کو مدرسے میں، مسجد میں کنورٹ کرنا، دینی خدمت کے لیے کنورٹ کرنا، یہ خود کتنا بڑا ثواب ہے، یہ خود ہی کتنا بڑا ثواب ہے کہ خریدنے والوں کے جتنوں کے پیسے لگے ہوں گے، اللہ کی ذات سے امید ہے کہ سب کی بخشش ہو جائے گی ان شاء اللہ. آمین بولو، حق تعالی شانہ قبول فرما لے ہمارے پیسوں، اور جو کچھ بھی رہ گیا اس کو پورا کرو، اس کو پیڈ آف کرو. گھر بنانے میں پیسہ لگ گیا کوئی کمال کی بات نہیں، بزنس میں پیسہ لگ گیا کوئی کمال کی بات نہیں، گاڑی خریدنے میں پیسہ لگ گیا کوئی کمال کی بات نہیں، گھر والوں کی جویلری میں پیسہ لگ گیا کوئی کمال کی بات نہیں ہے. کمال کی بات ہے کہ اللہ کی مسجد کے لیے آپ کا پیسہ لگ گیا، کمال کی بات ہے کہ مدرسے کے لیے پیسہ لگ گیا، کمال کی بات ہے کہ کسی کے حافظ بننے میں پیسہ لگ گیا، کمال کی بات یہ ہے کہ کسی کے عالم بننے میں پیسہ لگ گیا، کمال کی بات یہ ہے کہ کسی کے مفتی بننے میں پیسہ لگ گیا، اور کمال کی بات یہ ہے کہ دین کے پھیلنے میں پیسہ لگ گیا، اللہ کے راستے میں. یہ ہے کمال کی بات. پہلے عورتوں کو یہ بات سمجھ میں آتی تھی اور مردوں کے بھی یہ بات سمجھ میں آتی تھی. عورتوں نے اپنے مہر کے پیسوں سے بڑے بڑے کام کیے ہیں، عورتوں نے اپنی جویلری کو نکال نکال کے بڑے بڑے کام کیے ہیں. میں بھوپال گیا تھا ایک مرتبہ، بھوپال میں ایک مسجد ہے تاج المساجد، وہ ہندوستان کی سب سے بڑی مسجد ہے، ہندوستان پاکستان دونوں کی ملا کے، پھر اس میں بنگلہ دیش تو آ ہی جاتا ہے، سری لنکا تو آ ہی جاتا ہے، غیر منقسم ہندوستان کی سب سے بڑی مسجد تاج المساجد ہے بھوپال میں، جو جامع مسجد دلی سے بھی بڑی ہے اور بادشاہی مسجد سے بھی بڑی ہے لاہور کی. اور ایک عورت نے بنائی، ایک عورت کی اپنے مہر سے بنائی ہوئی ہے مسجد. نواب بھوپال جو ہیں، نواب بھوپال کی جو بیگم تھی، بیگم بھوپال، उनके महर उनको इतना बड़ा बड़े नवाब थे वो, तो उनका महर इतना ज्यादा था कि उससे उन्होंने वो मस्जिद बनवा दी। पहले जमाने में खवातीन दीन के काम के लिए अपना महर इस्तेमाल कर लेती थी, हमेशा के लिए जखीरा हो गया। फिर नवाब साहब का इंतकाल होने के बाद में भाई बहुत बड़े मौलाना थे वहां पे, उनसे उनकी फिर शादी हुई थी। फिर तो बहुत काम हुआ, तस्नीफी काम हुआ, तालीफी काम हुआ, बड़े काम उसके जरिए से हुए, बहुत बड़े मुहद्दिस गुजरे हैं वहां पे, उनसे उनकी शादी हो गई थी। गर्ज ये है कि मेरे भाइयों मेरी बहनों इस बात को समझो कि एक तो हमारा पैसा जो है वो अल्लाह के दीन के लिए लग गया, इस्तेमाल हो गया, ये कमाल की बात है। ये अपना जहन बनाओ, और यही नहीं कि खाली आपकी कम्युनिटी में जरूरत है, नहीं आपको तो सब जगह हिस्सा लेना है। इसी वजह से आपको शरिया बोर्ड वाले भी आके टच करते रहते हैं, इसी वजह से आपको दूसरे इदारे वाले भी आके अप्रोच करते रहते हैं, आपको सबका ही तआवुन करना है। आपने दावत की आपके घर में चार आठ मेहमानों की, आठ मेहमान के साथ में दो और आ गए, तो आपने कभी ये कहा है कि नहीं मैंने तो आठ की थी तुम दोनों वापस जाओ? आप करते क्या ऐसा? गुजराती ऐसे ही करते क्या? दस आठ आदमी आ गए तो दस का क्या यार एडजस्ट कर लेंगे, तो अगर एक इदारे वाले के साथ दूसरा आ गया तो आप क्या करोगे? नहीं नहीं हम हमारे पास हमारी मस्जिद का काम चल रहा, भाई तू भी दोरी वाले ले ले उसमें क्या बात है। तीसरे इदारे वाले आ गए ठीक है उनका भी काम हो जाता है। हिम्मत पर है ये सब चीजें, देने वाला तो अल्लाह होता है। और ये दीन के मामले में खर्च करना ये सोर्स ऑफ इनकम है, जितना ज्यादा आप दीन के लिए लगा दोगे अल्लाह पाक गैब से आपके इंतजाम कर देंगे। और इतना वक्त नहीं है मेरे भाई। दूसरी बात यह है कि आपके बच्चे वो मुस्तकबिल है यहाँ का, और आपके बच्चे यहाँ का भी मुस्तकबिल है और इस्लाम का भी मुस्तकबिल है यहाँ के। वो कैसे हैं, उनकी तरबियत कैसी है, उनकी तालीम कैसी है, उनके उनके ग्रोथिंग का सिस्टम और उनका नहज कैसा है? अगर ये सही हो गया मेरे दोस्तों कामयाब हो जाएंगे। इसलिए ज्यादा से ज्यादा बच्चों को हाफिज बनाओ और हर हाफिज को आलिम बनाओ। हाफिज को महफूज रखने का तरीका उसको आलिम बनाना है, नहीं तो उन्हें स्लिप हो जाता, क्योंकि उसको तो नहीं पता ना कि अल्लाह के कलाम में क्या है, उसने तो रट दिया उसको, और रटने के साथ कुरान पाक को याद किया महफूज किया, उसने एक कैंडिडेट बनाया, नंबर बनाया, उसका बड़ा इनाम है कि कुरान पाक को जिंदा रखने का काम किया, कुरान पाक को महफूज रखने का काम किया, अल्लाह का कलाम एज इट इज महफूज रहे, एक फरीजा उसने अंजाम दिया, एक फरीजा है। लेकिन क्या बात है, वो सारी इंसानियत के लिए दस्तूर है, सारी इंसानियत के लिए जिंदगी गुजारने का रास्ता है, उसमें हुक्मरानी के तरीके हैं, उसमें अदालत के तरीके हैं, उसमें चोरों के डकैतों के सजाओं के तरीके हैं, उसमें निकाह और तलाक के सारे मसाइल हैं, उसमें आयली कवानीन जितने भी हैं, उसमें पूरे राइट्स है। ह्यूमन राइट्स क्या चीज है उसके मुकाबले में जो कुरान पाक में राइट्स का बयान है, सारी इंसानियत का असली ह्यूमन राइट जो होते हैं अकदार की जिंदगी के साथ में, पूरा अल्लाह पाक ने उसमें हिफाजत का इंतजाम फरमाया, उसमें इबादत है, उसमें मुआशरत है, उसमें अखलाक है। अब एक हाफिज को तो ये सब नहीं मालूम होता मेरे भाई, इसके ये तो आलिम को मालूम होगा, ये तो मुफ्ती को मालूम होगा। इसलिए अपने बच्चों को सिर्फ हाफिज बनाने पर किनात मत करो, उनको आलिम बनाओ, उनको मुफ्ती बनाओ, उनको दीन का दाई बनाओ। वो खाएंगे कहां से? जहां से तुम खाते हो वो भी वहीं से खाएंगे, जो तुम्हें खिलाता है उन्हें भी वही खिलाएगा, और जैसा तुम्हें खिलाता है उससे अच्छा खिलाएगा। अल्लाह तबारक व तआला का निजाम है मेरे भाई। कुरान पाक में अल्लाह ताला ने वो तासीर रखी है कि कुरान पाक अल्लाह का कलाम ऐसी चीज है कि अल्लाह का कलाम जो होता है, अल्लाह के नाम ऐसे होते हैं कि वो तख्ते बिलकीस को चश्मे जदन में खींच लेते हैं, पलक झपकने में बिलकीस की बात है, बिलकीस के तख्त को खींच लेते हैं। दो रोटी का तो कोई मसला ही नहीं है, वो कोई बात नहीं है कि खाएंगे कहां से, जहां से आप खाते हैं वहां से खाएंगे। जो अल्लाह वेल मछलियों को खिलाता है, जो अल्लाह हाथियों को खिलाता है, जो जंगल के सारे दरिंदों को खिलाता है, सारे परिंदों को खिलाता है, सारे इंसानों को खिलाता है, जॉब करने वालों को खिलाता है, जॉब नहीं करने वालों को खिलाता है, छोटे बच्चों को खिलाता पिलाता है, नवमौलूद बच्चों को खिलाता पिलाता है, वो अल्लाह सारे सारों के रिस्क का जिम्मेदार है। हुमा मिन दाब्बतिन फिल अर्ज़ इल्ला अलल्लाहि रिज़्क़ुहा, जमीन पर कोई चौपाया नहीं है मगर अल्लाह के जिम्मे उसकी रोजी है, और जो रोजी मुकद्दर की है वो खाए बगैर इस्तेमाल किए बगैर कोई मर नहीं सकता, और जो मुकद्दर की नहीं है वो किसी का कोई उस पर हाथ डाल नहीं सकता। ये अल्लाह पाक का निजाम है, आप इस चक्कर में मत पड़ो। आपने कभी नहीं देखा होगा कि बेयारो मददगार बेसहारा है, अल्लाह पाक इंतजाम फरमाने वाला है और बेहतर इंतजाम करता है। इज्जत की रोजी मरहमत फरमाता है, आफियत की नसीब फरमाता है, आसानी से मरहमत फरमाता है, ज्यादा कपड़े मैले होने नहीं पड़ते उसमें, ज्यादा खींचना नहीं पड़ता है, मजे में आदमी मस्त कलंदर रहता है, खाता है पीता है, शादियां होती हैं घर में, बच्चों की पूरे काम काज होते रहते हैं, अल्लाह पाक इंतजाम फरमाता रहता है। और जब असबाब दिखाने की जरूरत पड़ेगी तो असबाब भी दिखा देंगे, लेकिन उन्होंने उस पर कर्टन डाला हुआ है कि असबाब नहीं दिखाते जाहिरी तौर पर, कि फिर लोग दीन को भी दुनिया के लिए सीखना शुरू कर देंगे, उसके लिए थोड़ा सा पर्दा डाल दिया होता अल्लाह पाक, वरना जिस दिन जरूरत महसूस करेंगे और लोगों को मुनासिब समझेंगे उसको दिखा भी देंगे, जैसे पैसे पहले दिखाया था। पहले हाफिजों का क्या मुकाम था, आलिमों का क्या मुकाम था, मुफ्तियों का क्या मुकाम था, सबसे बड़े ओहदेदार यही होते थे, वजीर यही होते थे, मिनिस्टर्स यही होते थे। जो मुसलमानों की हुकूमत थी तो वहां किसको पहुंचती, काजी कौन होगा, जज कौन होगा, अदालत आलिया का नाजिम कौन होगा, सदर मुफ्ती कौन होगा, यही होते थे। जब महसूस अल्लाह पाक ने मुनासिब समझा, जब दिखाया इनकी शान और जाहिरी दबदबा और शान और शौकत हुई, जब अल्लाह ने मुनासिब समझा इनको कर्टन में कर दिया, मगर जरूरत रुकती नहीं है कोई। हक तआला शानहू ने बड़ा फजल फरमाया इस उम्मत पर। आपसे ये गुजारिश है कि अपने माल के जरिए से पूरा सपोर्ट किया करो और अपनी जाती जरूरतों के बराबर इसको रखो दीन के लिए खर्च करना। और ऐसे ही अपनी औलाद के बारे में मेरे दोस्तों, यहाँ इस माहौल में जमा हुए, मैं तीसरी बात ये कह रहा था कि हम किस माहौल में, कैसे हम अपने को, अपने बच्चों को, अपनी जनरेशन को बचाएंगे। हुजूर ने ये पेशीन को ये फरमाया कि कयामत के करीब बच्चों में फिस्क फुजूर आ जाएगा और बच्चियों में बगावत और सरकशी आ जाएगी। इस्लाम की इब्तिदा में कोई सोच भी नहीं सकता था कि लड़का तो खैर फिर भी थोड़ा सा नाफरमानी की तरफ मायल होता है, लेकिन लड़की तो बेचारी हमेशा खामोश रहने वाली और माँ बाप के लिए सरेंडर रहने वाली होती है। वो जो बोले, जो फैसला कर दें, जहाँ शादी कर दें, जैसा रख दें, वैसा राजी होने वाली का नाम था। तो वो कयामत के करीब सरकशी आ जाएगी, बाप की नहीं सुनेंगी, माँ की नहीं सुनेंगी, वो जिसके साथ भागना चाहेंगी भाग जाएंगी, वो जिसके साथ शादी करना चाहेंगी माँ बाप कुछ भी नहीं कर सकेंगे, वो बुराई करना चाहेंगे तो बुराई पे पड़ जाएंगे, अच्छाई करना चाहेंगे तो अच्छाई पे पड़ जाएंगे, सरकशी आ जाएगी। हम इस दौर के अंदर है। इसका मतलब यह है कि कमजोर से कमजोर आदमी इतना बिगड़ जाएगा, कमजोर मखलूक इतना बिगड़ जाएगी कि ताकतवर उसका कुछ बिगाड़ना मुश्किल हो जाएगा, ये मतलब बनता है उसकी बात का। हम ऐसे हालात में, इसलिए अपने बच्चों की तालीम और तरबियत का जो नज्म दीन के जरिए से हम करेंगे वो हमारे लिए हिफाजत का सामान होगा। बिजनेस में लगा दीजिए बाद में तो कारोबार भी समझ जाएंगे इंशाल्लाह ताला, नहीं भी लगाएंगे तो अल्लाह ने उनको इतनी अकल दे दी होगी कि वो खुद ही अपनी दाल रोटी का इंतजाम कर लेंगे। इस चक्कर में मत पड़िए आप ज्यादा। और दिन दुनियावी तालीम जो रेगुलर तालीम दिलाई जाती है, याद रख लीजिए, बच्चे हों या बच्चियां हों, बच्चों को तो खैर अगर आपने माहौल दे दिया है दीन का, जमात में भेज दिया है, वक्त अल्लाह के रास्ते में लगा दिया है, उनके साथ दुनियावी तालीम में थोड़ा सा आगे बढ़ा दिया है तो एक बात है। बच्चियों को तो चूंकि हाई स्कूल तक तालीम जरूरी है, यहाँ होम स्कूलिंग के जरिए से कराओ, होम स्कूलिंग के जरिए से कराओ, उनको कॉलेज मत भेजो, उनको हाई स्कूल मत भेजो, उनको यूनिवर्सिटी मत भेजो। अभी कैलिफोर्निया में एक वो चल रहा था, मुजाकरा चल रहा था, जो आज एजुकेशनल लाइन के लोग बैठे हुए थे वो बता रहे थे कि इस वक्त मजहबी एतबार से कॉलेज को भेजना और क्लब को भेजना एक ही बात है। क्लब में भेजना और हाई स्कूल में भेजना एक ही बात है। कौन कौन माँ बाप पसंद करेंगे कि उसकी बेटी जाके क्लब में नाच गए और वहां अपने अखलाक का की तूफान बदतमीजी करे। इसलिए होम स्कूलिंग का सिस्टम करो, अपने यहाँ प्रेशर डालो, इंतजाम करो इसका कि भाई तुम्हारे पास स्कूल का नज्म हो जाए, दीनी तालीम और तरबियत के साथ दीनी एनवायरमेंट में हो जाए, हाई स्कूल तक हो जाए पूरा, नहीं तो फिर होम स्कूलिंग कराओ। अपने बच्चों की हिफाजत करो, अपनी बच्चियों की हिफाजत करो और अपने बच्चों की भी हिफाजत करो, उनको हाफिज बनाओ, आलिम बनाओ, उसके बाद में दुनिया का नज्म वो खुद भी देख लेंगे। आप कुछ हेल्प कर सकते हो तो आप भी कर देना, तालीम एतबार से करो या बिजनेस के एतबार से करो, लेकिन हम उसके जवाब दे नहीं है। अल्लाह के पास जिस चीज का जवाब देना है पहले वो काम करना, उसके बाद जो आपको हमदर्दी करना है औलाद के साथ वो करो। जिस चीज का जवाब अल्लाह के पास देना है असल हमदर्दी वो है, इसलिए अल्लाह उसका जवाब पूछेगा। जिसका जवाब अल्लाह को नहीं देना है वो असल हमदर्दी में नहीं आता, लेकिन आपको लग रहा है कि वो हमदर्दी है, आप करो, लेकिन अल्लाह के पास की जवाबदेही के बाद। और अल्लाह के पास जो जवाबदेही मुझे और आपको करनी होगी अपनी औलाद के बारे में, लड़का हो या लड़की हो, कि दीनी तालीम कितनी हुई, दीनी तरबियत कितनी हुई, उनको इस्लामी अखलाक और आदात से वाकिफ कराया कि नहीं करवाया, वक्त पर उनकी शादी की कि नहीं की, बस ये सवाल आते हैं। अयुहसिन इस्मुहु वयुअल्लिमुहु अल-किताब इज़ा अक़ला वयुज़व्विजुहु इज़ा अदरका औ कमा क़ाल अलैहि सलातु वस्सलाम। शादी वक्त पे कर देना, ये भी जिम्मेदारी अपनी, लड़के की भी लड़की की भी। नहीं वो अपने पैरों पे खड़ा होगा फिर करेगा, वो अपने पैरों पे खड़ा होने के इंतजार में अपने दोनों पैर तोड़वा चुका होता है, खड़ा कहां से होता है, क्योंकि दोनों पैर टूट चुके होते हैं, इधर उधर फंस चुके होते हैं। ऐसा इंतजार मत करो। ऐसे ही लड़कियों का मसला है, जैसे मुनासिब रिश्ता मिल गया कर दो शादी। ये मत सोचो कि नहीं पहले पढ़ ले का नौकरी करने के काबिल हो जाए। डिपेंडेंसी, इंडिपेंडेंट होने का जितना तसव्वुर आप बच्चे में उभारेंगे तालीम वगैरह के जरिए से, उतने उसके फ्यूचर को तबाह करेंगे। ये कायदा है, जितना डिपेंड होती है बच्ची और औरत अपने शोहर पर, वो घर उतना सुखी होता है। क्योंकि बात फिर मान के चलने वाला जज्बा होता है, वहां फिर एडजस्ट हो सकता है आदमी। क्योंकि दोनों आदमी हुकूमत करे तो चलता काम, दो मुर्गे दोनों आपस में बांग दे ले रहे तो काम चलता नहीं होता। सेटअप कुछ ऐसा अल्लाह ने रखा है कि औरत को मानने वाली बनाया और मर्द को मनवाने वाला बनाया है। मानने वाली जहनीत कहां होती है, जहां डिपेंडेंट होता आदमी, अरे भाई इनसे मेरा काम है, इनके ऊपर मैं हूं। और जहां इंडिपेंडेंट की जहनीत आपने पैदा की, ऐसी सलाहियत दी कि मुझे आपकी क्यों की फिक्र नहीं, मैं खुद कमा सकती हूँ, मैं खुद खा सकती हूँ, मैं खुद रह सकती हूँ, फिर तो आपको हर दूसरे दिन लात मारती रहेगी, हर दो दिन के बाद जूते खाते रहोगे। तो आपने अपने बच्चे का भला किया कि बुरा किया, उसमें नहीं जाना ज्यादा, उस चक्कर में नहीं पड़ना। जैसे बच्चे का रिश्ता मुनासिब आया शादी कर दो, और बच्चे के लिए मुनासिब रिश्ता मिला शादी कर दो। और तालीम और तरबियत का इंतजाम उनका होना चाहिए, लड़कों का भी और लड़कियों का भी। इसलिए जैसे आपने, अल्लाह आप लोगों को जजाया खैर दे, जैसे आपने इस इमारत की खरीदारी में कोशिश की, हफ्ता अल्लाह इसको कबूल फरमाए और बेटा भी करा दे। हो गई बेटा, इनका कोई भरोसा नहीं गुजरात जी, ये कभी भी कर लेते अंदर अंदर बेटा। अल्लाह जल्दी से पेड ऑफ भी करा दे उसको। और फिर उसके साथ साथ ये बेहतरीन आपके पास एजुकेशनल सिस्टम, तालीमी निजाम ये शुरू हो जाना चाहिए। दुनियावी तालीम को भी उसमें शामिल कर लो, और असल दीनी तालीम का पुख्ता बेहतरीन। ये मत सोचो कि और भी दीनी मदरसे, अरे यार बहुत मदरसे चल सकते हैं, खाली शिकागो में 50 मदरसे तो आराम से चल सकते हैं। एक यूनिवर्सिटी वाला कभी सोचा कि दूसरी सी यूनिवर्सिटी क्यों खुल रही है? एक हाईस्कूल वाला सोचता है कि दूसरा हाईस्कूल क्यों खुल रहा है? इस चक्कर में नहीं पढ़ना, अपने जिसको जितना हुआ वसाइल अल्लाह पाक मैसर फरमाए, उतनी कोशिश में पड़ जाओ, उतनी कोशिश करो। एक बेहतरीन इदारा आपके पास होना चाहिए, और ऐसा इदारा जहाँ इफ्ता तक का इंतजाम हो, दौरे हदीस तक का इंतजाम हो, आलिम का हो, सुबह हिफ्ज का हो, और ऐसा इदारा जिसमें असली रेगुलर तालीम भी हो, और उसमें पूरा हाई स्कूल तक हो, ताकि हमारी बच्चियों को किसी गंदे दूसरे माहौल में जाने की जरूरत ही नहीं पड़े। करेंगे सब इंशाअल्लाह। अल्लाह ताला मुझे और आपको सबको अमल की तौफीक अता फरमाए।